नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक चीन भ्रमणको तयारी शुरू गरेको छ। चीन भ्रमणमा उठाइने एजेण्डा र सम्भावित सहमति, समझदारी लगायतका लागि द्विपक्षीय तयारीहरू शुरू भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले यसै महिनाको तेस्रो साता सम्भवतः 17 देखि 21 मंगिरमा चीनको औपचारिक भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्रीको आगामी चीन भ्रमण, द्विपक्षीय आवश्यकता र सम्भावना लगायतका विषयमा आजको अन्तर्संवादमा केन्द्रित हुनेछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ चीनका लागि नेपाली राजदूत भइसक्नुभएका एमाले नेता एवं पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे। पाण्डेज्यू, स्वागत छ यहाँलाई। अब प्रधानमन्त्रीको चीन भ्रमणका तयारीहरू शुरू भएका छन्, छलफलहरू भइरहेका छन् र त्यस सन्दर्भमा चाहिँ अब नयाँ चाहिँ सहमतिहरू, नयाँ एजेण्डाहरू या पुरानो एजेण्डाको कार्यान्वयन, यी विभिन्न विषयमा छलफलहरू भइरहेको छ। प्रधानमन्त्रीको चीन भ्रमणका तयारीहरूका सन्दर्भमा अहिले भइरहेको तयारीहरूलाई यहाँले कसरी हेर्नु भएको छ र के आवश्यकता देख्नुहुन्छ, कसरी प्रधानमन्त्रीको चीन भ्रमणलाई सफल बनाउन सकिएला?
अब यो चाहिँ तपाईँलाई धन्यवाद छ। के अरे, सरकारले के तयार गरेको छ भन्ने कुरा त सरकारले भन्ला, किनभने सबै तयारीको एजेन्डाहरू बाहिर आइसकेको अवस्था छैन।
हजुर,
अहिले पनि चाहिँ अब एउटा आन्तरिक रूपमा छलफल पनि भइराखेको भन्ने बुझिएको र चाहिँ अब यस्तो विषयमा चाहिँ द्विपक्षीय छलफल पनि यही बिचमा भइसकेको हुन्छ र प्रधानमन्त्रीको भ्रमण हुँदाखेरिमा त फाइनल कुराहरू मात्रै हुने हुन्छ। त्यसैले यसमा चाहिँ नि ब्युरोक्रेटिक र टेक्नोक्रेटिक टिमहरूले काम गरिराखेको हुन्छ। त्यसैले अब यो सम्बन्धमा उहाँको भ्रमणको बेलामा हामीले के गर्ने भन्ने खालको कुरा हुन्छ, यो दुई पक्षको बिचमा जे समझदारी हुन्छ त्यही कुराहरूले गर्ने हो। र हाम्रो तर्फबाट विचार गर्दाखेरिमा पहिले नै वर्तमान प्रधानमन्त्री भएको बेलामा पनि चीन भ्रमणमा जानुभयो र त्यो बेलामा पनि केही सम्झौताहरू भएका छन्। हाम्रो पूर्व राष्ट्रपति जाँदा पनि सम्झौता भएका छन्। चीनको राष्ट्रपति नेपाल आउँदाखेरिमा पनि हाम्रा थुप्रै एग्रिमेन्टहरू चाहिँ भएका छन्। तर ती एग्रिमेन्टहरूलाई कार्यान्वयन गर्ने ठाउँहरूमा जुन किसिमको तदारुकता र तयारी हुनु पर्थ्यो र जसरी त्यो इम्प्लिमेन्ट भइसक्नु पर्थ्यो त्यस्तो भएको देखिँदैन। त्यसो भएको हुनाले नयाँ नयाँ कुराहरू सोध्नुभन्दा पनि प्राथमिकतामा हामीले के कुरालाई राख्ने भन्ने कुरा तय गर्नु पर्छ र त्यो प्राथमिकतामा रहेका एजेन्डाहरूलाई द्विपक्षीय छलफलबाट चाहिँ तय गरिकन यो भ्रमणमा चाहिँ नि त्यसलाई कार्यान्वयनमा जाने भनेर चाहिँ जानुपर्छ भन्ने मलाई लाग्छ। त्यसो भएको हुनाले नयाँ नयाँ कुरा गर्ने भन्नुभन्दा पनि चिनको पनि के अरे हित नहुने, हाम्रो पनि हित हुने यो ढङ्गका चाहिँ नि एजेन्डाहरू जो एग्रिमेन्ट भएका छन् र ती एजेन्डाहरूलाई चाहिँ अब अहिले कार्यान्वयनको निमित्त प्राथमिकता तोकेर तयारीका साथ चाहिँ तयार हुनुपर्छ र अनि त्यही तयारीमा आधारित भएर यो भ्रमणमा चाहिँ ती कुराहरूलाई प्रयोगमा ल्याउने अथवा कार्यान्वयन गर्ने भन्ने कुराहरूमा समझदारी बनेर प्रोजेक्टहरू निर्माण भइकन अगाडि बढे भने प्रधानमन्त्रीजीको भ्रमणको चाहिँ सफलता त्यसमा देखिन्छ भन्ने मलाई लाग्छ।
जस्तो अब प्रधानमन्त्रीले चीन भ्रमण गर्ने भन्ने बित्तिकै विभिन्न खालका कुराहरू उठेका छन्, पक्षमा विपक्षमा, आवश्यकताका विषयमा या राजनीतिक सन्दर्भहरूमा भनौँ, अब चर्चाहरू चलि नै रहेका छन्। अब बीआरआईको सन्दर्भकै कुरा गरौं, अथवा नारायणगढ बुटवल सड़क खण्डमा चिनिया ठेकेदार कम्पनीले ठेका लियो, काम गरेन भन्ने जस्ता विषयहरू पनि या विमानस्थलका कुराहरू पनि, यी यावत कुराहरू यहाँ उठिरहेका छन्। अब यहाँ चीनमा राजदूत पनि भइसक्नु भएको, परराष्ट्र मन्त्री पनि भइसक्नु भएको, अब यी जुन चाहिँ सहमतिहरू हुन्छन् अथवा यी जुन कामहरू चाहिँ गरिन्छन्, यी कामहरू किन तदारुकताका साथ अघि बढ्न सकेका छैनन् अथवा यी लक्षित दिशामा किन चाहिँ भइरहेका छैनन् भन्ने प्रश्नहरू छ। अब यसको समाधान यहाँले अघि भने जस्तो सहमतिको कार्यान्वयनलाई नै जोड़ दिनुपर्छ, हो सहमति भएका छन्, यद्यपि किन कार्यान्वयनमा समस्याहरू आइरहेको छ, यसका सन्दर्भमा हाम्रा के कति चाहिँ समस्याहरू होलान् या चिनिया पक्षको के कति समस्याहरू होला, यो उच्च स्तरीय भ्रमणमा त्यसलाई सुल्झाउनलाई कसरी चाहिँ पहलहरू लिनुपर्ने होला?
एउटा चाहिँ के हो भने अब तपाईँले जो जुन जुन प्रोजेक्टहरू इन्डिकेट गर्नुभएको छ, बुटवल नारायणगढ के अरे सड़कको कुरा गर्नुभयो, त्यस्तै तपाईँले नगरी पनि यहाँ कलङ्की धोबी खोला सम्बन्धको चाहिँ नि दोस्रो चाहिँ परियोजनाको कुरा भयो, कति चाहिँ नि हाम्रो भैँचालोबाट चाहिँ नि भत्किएका हाम्रा चाहिँ हेरिटेजहरूको चाहिँ पुनर्निर्माणमा जहाँ चाहिँ चिनियाहरू संलग्न भएका कुराहरू छन्, यी कुराहरू चाहिँ किन तदारुकता भएन, किन त्यो कम्प्लिट हुन सकेन भन्ने खालको जो प्रश्नहरू छन्, र यसको चाहिँ नि हिजो अस्ति पनि हाम्रो बुटोल नारायणघाट क्षेत्रका चाहिँ नि स्थानीय जनप्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर कुराकानी गरेको कुरा हामीले मिडिया मार्फत थाहा पाएका छौँ। सरी, त्यसमा उहाँहरूले चाहिँ नि त्यो केही तदारुकता किन भएन, किन चाहिँ नि त्यो प्रोजेक्ट चाहिँ ठिक टाइममा भएन भन्ने कुराहरू उजागर गर्नुभएको छ, र प्रधानमन्त्रीजीले आफ्नो तर्फबाट त्यो बारेमा त्यहाँ कुरा हुने र त्यो त्यसको काम कारवाही चाहिँ यो दुई तिन महिनाभित्रमा सुरु गर्नुपर्ने, अन्यथा चाहिँ त्यो प्रोजेक्टमा चाहिँ नयाँ ठेकेदारलाई दिने प्रक्रियामा जानुपर्ने पनि हुनसक्छ भन्ने ठाउँमा पुग्नु भएको छ। तर मैले बुझ्दाखेरिमा चाहिँ के हो भने नारायणगढ बुटौल सडकमा चिनियाहरूको चाहिँ गनगन चाहिँ मैले सुने के थियो भने त्यहाँ चाहिँ सडक निर्माण गर्दाखेरिमा जो खाल्टाखुल्टी जो पुर्नुपर्छ र त्यो पुर्ने ठाउँमा चाहिँ जुन माटो र कङ्क्रिटहरू जहाँबाट ल्याउनु पर्ने हो, वातावरण चाहिँ नभत्किने नबिग्रने गरिकन यो ठाउँबाट तिमीहरूले ल्याएर हाल भनेर नेपाली पक्षले हामीले भनेर अनि हामीलाई चाहिँ अप्ठ्यारो भएको छ भन्ने खालका कुराहरू उनीहरूले आफ्नो ठाउँमा राखेका छन्। तर त्यही मात्रै कुरा हो जस्तो चाहिँ नि देखिँदैन। तर अर्को चाहिँ नि नेपालमा चिनियाहरूको प्रोजेक्टलाई लागू गर्दाखेरिमा चाहिँ एउटा चाहिँ नि नेपालमा जो चाहिँ नि टेक्नोक्रेटहरू छन्, जो चाहिँ नि आफूलाई डिप्लोम्याट पनि भन्छन्, ती मान्छेहरूले अलिअलि अलिअलि चाहिँ नि यो चिनिया प्रोजेक्टहरू यहाँ चाहिँ नि अलि ढिलो ढालो होस्, अलिकति राम्रोसँग नजाओस्, जसले गर्दाखेरिमा अब चिनिया विचारधारा बोकेको पक्ष कमजोर होस् र चाहिँ नि वामपन्थी दृष्टिकोण राख्नेहरू कमजोर होस् र दक्षिण पश्चिमका शक्तिहरूले खेल्दाखेरिमा चाहिँ नि यस्तो चाहिँ नि देखियोस् भन्ने खालको कता कति अन्तर सम्बन्धमा छ कि भन्ने आशंका गर्न पनि सकिन्छ। र उनीहरूको तदारुकता चाहिँ नि पहिले कोभिड भएको कारणले हामीले भनेको अवस्थामा काम गर्न सकेनौँ भन्ने खालको कुरा चाहिँ उहाँहरूले गर्नुभएको थियो। अब कोभिड समाप्त भइसकेपछिको तदारुकता देखेको छैन। अर्को चाहिँ नि नेपालको तर्फबाट पनि हामीले जुन किसिमको पहल कदमी लिनुपर्ने हो त्यो हामीले चाहिँ नि ठिकसँग हाम्रो ब्युरोक्रेसीलाई चलाउने, टेक्नोक्रेसीलाई चलाउने, त्यही ढङ्गले चाहिँ नि प्रोजेक्टहरू एकदम ऱ्यापिडली तपाईँको निर्माण गर्ने अनि इम्प्लिमेन्टेसनमा जाने, द्विपक्षीय वार्ता छलफल हाम्रा प्रोग्रामहरूको चाहिँ एक्सचेन्ज गर्ने अनि त्यसको टर्म्स एन्ड कन्डिसनलाई फाइनल टच दिने अनि इम्प्लिमेन्टेसन ल्याउने कुराहरूमा हाम्रो तर्फबाट पनि चाहिँ केही कमी कमजोरीहरू र अलिकति ढिलो चाहिँ नि भएको देखिन्छ। त्यसैले यो कुराहरूलाई चाहिँ नि यो द्विपक्षीय वार्ताहरूमा हुँदाखेरिमा यी कुराहरूलाई चाहिँ बडो क्लियरली कुराकानी गर्ने र यी कुराहरूमा ढिलो हुनका कारणहरूलाई खोट्याउने, त्यसको समाधान गर्ने, अब आइन्दा आउने दिनहरूमा चाहिँ खालिएका प्रोजेक्टहरू पनि अब तदारुकताको साथ चाँडो कम्प्लिट गर्ने र नयाँ चाहिँ प्रोजेक्टहरू निर्माण गर्दाखेरिमा एग्रिमेन्टको आधारमा तयार गर्ने प्रोजेक्टहरूलाई पनि त्यही रूपमा काम गर्ने ढङ्गले समझदारी बन्नुपर्छ र त्यसलाई चाहिँ नि त्यो समझदारी मात्रै होइन त्यसलाई कार्यान्वयन गर्ने ढङ्गकै चाहिँ एउटा तहमा यो वार्ता र यो भिजिट चाहिँ नि सफल हुनुपर्छ भन्ने मलाई लाग्छ।
हजुर, अब जस्तो यहाँले केही राजनीतिक सन्दर्भहरूलाई पनि अहिले जोड्नुभयो, जसरी भनौँ न अहिले प्रधानमन्त्रीको अब हुन त चीन भ्रमणका विषयमा चीनकै विषयमा छलफल हुनुपर्ने, यहाँको राजनीतिक सन्दर्भमा पनि चीनसँगको भ्रमणका विषयमा हामीलाई यहाँले भने जस्तो चीनलाई पनि हित हुने हामीलाई पनि हित हुने गरी के हुन सक्छ भन्ने बारेमा हाम्रा मुलुकमा छलफल हुनुपर्ने या प्रधानमन्त्रीलाई सुझाव दिनुपर्ने यी यावत आवश्यकताहरू छन्, तर त्यो देखिँदैन। हामी कहाँ चाहिँ प्रधानमन्त्री भारत जान थाल्नुभयो भने चिनिया चाहिँ विषयका जानकारहरू या त्यो विषयमा चाहिँ धारणा राख्ने, चीन जान थाल्नुभयो भने भारत किन गएन या भारतले किन बोलाएन, यी यावत सन्दर्भहरू र त्योसँगै अघि जोडिएको यहाँले भने जस्तो विचारधाराको कुरा, वामपन्थी या दक्षिणपन्थी या लोकतन्त्रवादी, यी जुन धारणाहरू छन् यहाँको अनुभव मैले किन पनि लिन खोजेको भने यसअघि पनि काँग्रेस एमालेको संयुक्त सरकारमा यहाँ परराष्ट्र मन्त्री हुनुहुन्थ्यो तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, भारत भ्रमणको एक सातापछि नै चीनतर्फ प्रस्थान गर्नुभएको थियो। अब अहिले पनि चीनको भ्रमणको कुरा चलिरहँदाखेरि भारत भ्रमणका विषयहरू उठाइएका छन् र प्रमुख प्रतिपक्षी दलका नेताले नै चिनिया कार्ड चाहिँ प्रधानमन्त्रीले खेल्न खोज्नुभयो भनेर भन्नुभयो भन्ने कुराहरू आएका छन्।
अब यो प्रमुख प्रतिपक्षी दलको नेताले के भन्छन् भन्ने कुरातिर चाहिँ धेरै सिरियसली हेर्नुपर्छ जस्तो मलाई लाग्दैन, किनभने उहाँहरूको चाहिँ ट्र्याक रेकर्ड र उहाँहरूको जीवन, उहाँहरूको राजनीतिक शैली हेर्दाखेरिमा त्यहाँ चाहिँ नि उहाँहरू राष्ट्र र राष्ट्रको हित, हाम्रो संविधानमा लेखेको राष्ट्रहितका चाहिने विषयहरूमा भन्दा र राष्ट्रले लिनुपर्ने नीतिहरूमा भन्दा पनि उहाँहरू आफ्नो खालका पहिले गरेका ट्र्याक रेकर्डमा भएका कतिपय कुराहरूलाई ओझेलमा पार्ने र त्यसबाट उन्मुक्ति खोज्ने अनि आफूलाई सबभन्दा राम्रो चाहिँ नि प्रजातन्त्रवादी सबभन्दा बढी लोकतन्त्रवादी सबभन्दा बढी बहुदलवादी देखाउन पर्ने अनि त्यसमा चाहिँ नि फेरि सत्ताबाट बाहिरिसकेपछि चाहिँ नि एकदम त्यो चाहिँ असह्य हुने त्यसको प्रवृत्ति भावनाले त्यतातिर हामीले धेरै ध्यान दिनुपर्छ र त्यसको बारेमा चर्चा गर्नुपर्छ भन्ने मलाई लाग्दैन। र जहाँसम्म चाहिँ यो के अरे चीन र भारतको कुरा छ, दुइटै हाम्रा चाहिँ नि छिमेकी मुलुक हुन्, दुइटै हाम्रा मित्र राष्ट्र पनि हुन्। तर मित्र राष्ट्र हुँदा हुँदै पनि उनीहरू दुईटा देशका चाहिँ राजनीतिक पद्धतिहरू फरक छन्, उनीहरूको काम गर्ने शैली पनि फरक छन् र उनीहरूको नेपाललाई हेर्ने दृष्टिकोणमा पनि अलिअलि फरक देखिन्छ। तर उनीहरूको जे जे फरक देखे पनि हामीले चाहिँ नि दुइटै देशलाई सम्मानपूर्ण व्यवहार हामीले गर्ने हो। र जहाँसम्म भिजिटको कुरा छ, तपाईँले अहिले अलिकति इन्डिकेट गरेको कुरा के हो भने पहिले चाहिँ नि भारत नगइकन किन चीन जान लायो, यो चाहिँ चिनिया कार खेल्न थाल्यो भन्ने खालको जो कुरा हो त्यो लघुताभासको चाहिँ अभिव्यक्ति हो भन्ने मलाई लाग्छ। किनभने नेपालको संविधानले नै प्रष्ट रूपमा नेपालको हित कसरी हुन्छ, राष्ट्रको हित भने के हो अनि यो कसरी यसले नीति बनाउनुपर्छ भन्ने कुरा उल्लेख भएपछि हामीले जम्मै त्यसमा आधारित भएर सबै काम गर्ने हो। नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, तपाईँको के अरे टेरिटोरियल इन्टिग्रिटी जस्ता कुराहरूमा कोहीसँग पनि हाम्रो सम्झौता हुँदैन। दोस्रो कुरा हाम्रो संविधानले के भन्छ भन्दाखेरिमा चाहिँ हाम्रो अर्थतन्त्र चाहिँ समाजवाद उन्मुख हुन्छ भनेर भनिसकेपछि त्यो लाइनमा चाहिँ नि हाम्रा सरकारहरूले कार्यक्रमहरू बनाउने र त्यतातिर उन्मुख भएर पद्धतिहरूलाई चाहिँ चलाउने त्यो हुनुपर्ने। त्यसैमा चाहिँ कहिले कहीँ चाहिँ नि अनावश्यक भाँजो हाल्ने विवाद हुने हुन्छ। अब यसमा पनि मलाई फेरि अचम्म किन लाग्दैन भने हामीले चाहिँ नि जुन चाहिँ राजनीतिक सिस्टम हामीले यहाँ ल्याएका छौँ त्यो सिस्टम चाहिँ कस्तो छ भने यो कन्फ्रन्टेसनल डेमोक्रेसी चाहिँ हामीले ल्याएका छौँ। चाहे हामी युरोपमा हेरे पनि, अमेरिका हेरे पनि, हाम्रो दक्षिणतिर हेरे पनि यो चाहिँ नि मल्टिपार्टी सिस्टमको बिचमा को कन्सल्टेसन नहुने अनि के अरे कन्सल्टेसनको सट्टामा कन्फ्रन्टेसन हुने, एकले अर्कोलाई चाहिँ नि तपाईँको चाहिँ गाली गर्ने त्यो ढङ्गको चाहिँ नि पद्धति हामीले ल्यायौँ। त्यसैले राजनीतिक के अरे पार्टीहरूको बिचमा चाहिँ कन्फ्रन्टेसन होइन, कन्सल्टेसन गरेर मुलुकको हितमा, राष्ट्रको हितमा, विकास निर्माणमा, अर्थतन्त्र निर्माणमा, परराष्ट्रलाई चाहिँ गति दिने कुराहरूमा, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास जस्तो कुराहरूमा एकमत भएर अगाडि जाने एउटा चाहिँ सिस्टम, कन्सल्टेटिभ सिस्टम हामीले डेभलप गर्न सकेका छैनौँ। त्यसले गर्दाखेरिमा यी कुराहरू भएका हुन् र हामीले त्यो अरू देशमा भएको कन्फ्रन्टेसन र हाम्रो देशमा हामीले चाहिँ हाम्रो बिचमा चाहिँ देखिएको कन्फ्रन्टेसनलाई चाहिँ नि हल गऱ्यौँ भने यो चिनिया कार्ड, इन्डियन कार्ड अथवा अरू कुनै कार्ड भन्ने कुरा पनि हराउँछ र हाम्रो बिचमा भएका चाहिँ नि जुन समझदारीहरू विभिन्न मित्र राष्ट्रहरूसँग छ त्यसलाई हामीले स्मुथली अगाडि लैजान पनि सक्छौँ। उहाँहरूसँगको परराष्ट्र नीतिलाई हामीले बडो राम्रोसँग ब्यालेन्समा राखेर व्यवहार पनि गर्न सक्छौँ र यो सबै काम गर्ने चाहिँ परराष्ट्र मन्त्रालयले नै हो। परराष्ट्र मन्त्रालयले अगुवाई गर्नुपर्छ र डिप्लोमेसीलाई चाहिँ ठिक ढङ्गबाट चलाउनुपर्छ। तर हाम्रो परराष्ट्र मन्त्रालयमा जसले नेतृत्व गर्छ त्यो कस्तो कस्तो खालका नेतृत्व आउँछन् भन्ने कुरा मैले यहाँ उल्लेख गर्न चाहन्न, समय हामी सबैलाई थाहा छ। जसले जुन हैसियत देखाउनु पर्थ्यो, जुन खालको काम कारवाही उसले गर्नु पर्थ्यो, जुन किसिमको लिडिङ रोल उसको हुन्थ्यो त्यसमा चाहिँ नि त्यति देखेको छैन। सङ्कीर्णता भयो भने र मुलुकको हितभन्दा आफ्नो हिततिर चाहिँ ध्यान गयो भने अथवा त्रास र आशमा चाहिँ राज्य सञ्चालन गर्छु भन्ने र परराष्ट्र नीतिलाई पनि त्यही अनुकूल चाहिँ चलाउन कसैले खोज्यो भने हामीले अपेक्षा गरेको उपलब्धि हासिल हुन सक्दैन। त्यसैले यो कुराहरूलाई मनन गर्नुपर्छ राजनीतिक पार्टीका नेताहरूले र वर्तमान
प्रधानमन्त्री हजुर यहाँले यसो भनिरहँदा पाण्डेज्यू, जस्तो अब अहिले काङ्ग्रेससँगको सहकार्य छ, फेरि पनि यहाँ परराष्ट्र मन्त्री हुँदा पनि काङ्ग्रेससँगकै सहकार्य थियो, त्यो एउटा संविधान जारी गर्ने सन्दर्भ थियो र अब अहिले संविधान संशोधन लगायतका एजेण्डाहरू छन् जसमा दुई पार्टीले सहमति गरेर सत्ता सहकार्य गरिरहेका छन्। यद्यपि काङ्ग्रेससँगको सहकार्यका कारण चीन भ्रमण प्रभावित हुन्छ कुनै न कुनै हिसाबले भन्ने खालका चर्चाहरू पनि चलाइएका छन्, त्यस्ता खालका चर्चाहरू किन आउँछन्, यहाँको अनुभवले के भन्छ त्यो पनि अलिकति भनिदिनुहोस् न।
यो त नि के हुन्छ भने पार्टीभित्र विभिन्न खालका चाहिँ नि इलिमेन्टहरू, विभिन्न खालका विचारहरू, विभिन्न खालका इन्ट्रेस्टहरू भएका मान्छेहरू हुन्छन्, त्यो सबै पार्टीहरूमा छन् र त्यो हुँदाखेरिमा कम्युनिस्ट पार्टीहरूमा पनि तपाईँको दक्षिणपन्थी धारहरू भएको हुन्छन्, र के अरे नन कम्युनिस्ट अथवा क्यापिटलिस्ट दृष्टिकोण राख्ने पार्टीहरूमा पनि चाहिँ तपाईँको वामपन्थी धार राख्ने मान्छे पनि हुन्छन् र उनीहरू मार्फत कहिले चाहिँ आन्तरिक रूपमा कहिले बाह्य एक्टरहरूले पनि अलिअलि चाहिँ यसो चाहिँ जानी नजानीकन चाहिँ नि खेल्न पनि खोज्छन्। त्यसमा सचेत हुनु जरुरी छ। अब जहाँसम्म हाम्रो अहिलेको कोलिसनको कुरा छ, यो कोलिसनमा चाहिँ नि एउटा कुरा तपाईँले इन्डिकेट गरेको के होला भने, जस्तो डिआरआईको बारेमा अघि पनि कुरा उठाउनु हो, डिआरआईको बारेमा कुरा गर्दाखेरिमा डिआरआई भने चाहिँ नि चाइनिजहरूको चाहिँ बिहङ्गम एउटा ठुलो प्रोजेक्ट हो, भित्र बाहिर जम्मै ठाउँमा उनीहरूले जे काम गर्छन् जे विकास गर्छन् त्यसमा चाहिँ त्यो त्यसै चाहिँ त्यही फ्रेमवर्कभित्र प्रोजेक्टहरू बनाएर उनीहरूले काम गर्ने हो। विभिन्न मुलुकहरूले पनि त्यही डिआरआई अन्तर्गत आफ्नो हित अनुकूल आफ्नो मुलुकको आवश्यकतालाई ध्यानमा राखेर प्रोजेक्टहरू बनाएर एग्रिमेन्ट गरेर कार्यान्वयन गरेर अगाडि बढाएका छन्। तपाईँले कम्बोडियालाई हेर्नुभयो भने उनीहरूले त्यही डिआरआई अन्तर्गत चाहिँ नि एकदम हाई स्पिड ट्रेन अहिले जोडेका छन् र कस्तो राम्रो चाहिँ प्रगति अरू पनि काम गरेका छन्। अब हामी चाहिँ कुनै एउटा मुलुकमा गएर त्यो त्यहाँको राजनीतिक पद्धति के हो, त्यहाँको कन्डिसन के थियो, त्यहाँको नेतृत्व के थियो, त्यो त्यहाँको अर्थतन्त्र के थियो, त्यो बेलामा प्रयोग भएको बिआरआई अन्तर्गतको प्रोजेक्टको टर्म्स एन्ड कन्डिसन के थियो, त्यहाँ किन त्यो असफल भयो भन्ने कुरालाई अब्जेक्टिभली अथवा तथ्यगत रूपमा विश्लेषण गर्नुभन्दा हामी त्यहाँ असफल भयो त्यसमा यसले चाहिँ नेपाल खाइदिन्छ भने जस्तो तर्क गर्नेहरू पनि छन्। त्यस्तो खालको त्रासले देश बन्दैन। त्यसैले यो विषयमा चाहिँ नि बिआरआई अन्तर्गत हाम्रा के प्रोजेक्टहरू चाहिँ नि हाम्रो मुलुकको हित अनुकूल हुनसक्छ त्यसमा दुई पक्ष बस्ने छलफल गर्ने र प्रोजेक्ट निर्माण गरिसकेपछि पनि त्यसका टर्म्स एन्ड कन्डिसनहरू क्लियरली चाहिँ अहित उनीहरूको पनि अहित नहुने हाम्रो पनि अहित नहुने दुइटैलाई हित हुने दुइटैलाई विश्वासयोग्य वातावरण निर्माण गर्ने त्यसरी गयो भने यो काम पनि हुन्छ विकास पनि हुन्छ सौहार्दता पनि हुन्छ। आजको विश्व राजनीतिमा हामीले कसैलाई चाहिँ तपाईँको काखा कसैलाई पाखा कसैलाई नजिक कसैलाई टाढा गर्ने कुराहरू हुँदैन। संसारभरि हामीले के बुझ्नुपर्छ भने हामी स्वतन्त्र राष्ट्र हौँ, सार्वभौम सत्ता सम्पन्न राष्ट्र हौँ, हामी स्वाधीन राष्ट्र हौँ। हाम्रो स्वाधीनता हाम्रो सार्वभौमिकताको रक्षा गर्दै हामीले विकास गर्ने हो र अरू राष्ट्रहरूसँगको सम्बन्ध पनि त्यही हिसाबले जानुपर्छ भन्ने कुरो परराष्ट्रको कुर्सीमा बस्नेले पनि त्यो बुझ्नुपर्छ। र
यो दुईटा पार्टी अहिले अहिलेको अहिलेको सत्ता सहकार्य गरेका दुईटा पार्टीको नेतृत्वले चाहिँ अहिले वर्तमान सन्दर्भमा यो कुरा बुझिसकेका छन् कि छैनन् यहाँको दृष्टिकोणमा?
मेरो विचारमा उहाँहरूले बुझिया हुनुपर्छ र बुझिया छैन भने उहाँहरू बसेर छलफल गर्नुपर्छ। राष्ट्र हितमा हामीले यो प्रोजेक्ट कुन कुन प्रोजेक्ट के गर्ने कसरी जाने भन्ने कुरामा छलफल गर्नुपर्छ। ऱ्याङ्क एन्ड फाइलका मान्छेलाई उभारेर यो चाहिँ के अरे विकास निर्माणमा बाधा हुने राष्ट्र हितमा बाधा हुने ढङ्गका काम कारवाहीहरू नेतृत्वले रोक्नुपर्छ र नेतृत्वले उनीहरूलाई ठिक ट्र्याक देखाएर गाइड गर्नुपर्छ भन्ने मलाई लाग्छ।
आदरणीय श्रोता, हामी अन्तर्सम्वादमा छौं। अन्तर्सम्वादमा आज हामी प्रधानमन्त्रीको आगामी चीन भ्रमणका विभिन्न विषयमा केन्द्रित भइरहेका छौं। चीनका लागि नेपाली राजदूत भइसक्नुभएका एमाले नेता एवं पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे हामीसँग कुराकानीमा हुनुहुन्छ। अब जस्तो प्रधानमन्त्रीको भ्रमणकै सन्दर्भमा अहिले जसरी छापा माध्यमहरूमा या राजनैतिक विषयहरूमा जसरी चर्चा भइरहेको छ र भारतलाई जोड़िएको छ र यदि हामीले चाहिँ भारतलाई तिम्रो अहित हुँदैन तिम्रो अहित हामी गर्दैनौ हामी हाम्रो हित गर्छौं भनेर चीन भ्रमण गर्दा या भारत भ्रमण गर्दा या अमेरिका भ्रमण गर्दा एकअर्का देशलाई त्यस्तो खालको भनिए जस्तो याले अघि भने जस्तो लघुतावास अथवा दोषी चस्मा यी यावत कुराहरू जुन छन् नि के वास्तवमै त्यस्तो खालको अप्ठ्यारो स्थिति हुन्छ सिर्जना या हामी आफै चाहिँ त्यो राजनीतिका लागि आन्तरिक राजनीतिका लागि त्यो सब गरिरहेका छौं? होइन,
अब त्यो चाहिँ के हुन्छ भने नि मैले अघि पनि भने तपाईँको चाहिँ नि अब हामीले चाइना जाँदा भारततिर फर्केर तपाईँहरू आशंका नगर्नुहोस् भनेर भन्नुपर्ने अथवा भारत चीनतिर फर्केर तपाईँले आशंका नगर्नुहोस् भन्नुपर्ने अवस्था होइन। त्यसो भन्नु भनेको नै लौतावास हो, त्यसो गर्ने होइन। हाम्रो व्यवहार डिप्लोमेसी भनेको चाहिँ तपाईँको चाहिँ शब्द होइन, डिप्लोमेसी भनेको चाहिँ व्यवहार हो। डिप्लोमेसी भनेको तपाईँको व्यवहारले नै विश्वास दिलाउने हो। र अब जुन जुन मुलुकसँग हाम्रो इस्युजहरू छन्, कोहीसँग चाहिँ रिजल्भ भएका इस्यु छन्, कोहीसँग नभएका छन्, कोहीसँग चाहिँ नि आउटस्ट्यान्डिङ तपाईँको चाहिँ जो के अरे इस्युजहरू छन् त्यसलाई हामीले रिजल्भ गर्न बाँकी छ, कोहीसँग हाम्रो विवाद छ, हाम्रा भूमिहरू कसैले आएर अकुपाई गरेर बसेको अवस्था छ, कसैले नगरेको अवस्था छ, कसैको चाहिँ नेसनल इन्ट्रेस्टमै चाहिँ बाधा पर्छ कि भन्ने अवस्था होला, कसैको चाहिँ त्यस्तो नभएर अरू खालका चाहिँ नि कतिपय आशंकाहरू होला हो। यस्ता कुराहरूमा चाहिँ बायोलेटरल कुरा गर्ने हो, यसमा चाहिँ नि तेस्रो मुलुकलाई जोडेर हामीले गर्ने होइन।
र हामीले चाहिँ बाइलेटरल कुरा गरेरै विश्वास दिलाउने हो अनि बाइलेटरली कुरा गरेरै समस्या समाधान गर्ने हो। तर कतिपय कुरा तेस्रो मुलुक दुईटा तिनवटा मुलुक जोडिनुपर्छ, जस्तो हाम्रो पश्चिमको तपाईँको लिम्पिया धुरातिरको सिमानाको कुरा गर्नुहुन्छ भने ट्राइजेक्सनमा चाहिँ हामीले चाहिँ सीमा निर्धारण गर्नुपर्नेछ। भारतीय सेनाहरू आएर जुन बेलामा बसे त्यहीँनिर अकुपाई गरेर बसेको अवस्था छ। हामीले त्यो ठाउँमा चाहिँ उत्तरतिरको चिन पनि चाहिँ त्यो ट्राइ जङ्सनको पोइन्टसम्म जान्छ, दक्षिणतिर भारत पनि जान्छ र बिचमा हाम्रो भूमि पनि त्यो ठाउँमा टुङ्गिन्छ। हो त्यस्तो कुरामा चाहिँ त्रिपक्षीय कुरा पनि गर्नुपर्ने हुन्छ। त्यसैले यस्तो कुराहरूमा चाहिँ नि बडो सौहार्दपूर्ण वातावरण सृजना गरेर त्यसमा बस्ने, एकले अर्कोलाई विश्वास गरेर बस्ने, म ठुलो र त सानो, म सानो र त ठुलो, म चाहिँ शक्तिशाली त कमजोर भन्ने धारणाले आजको विश्व राजनीति चल्दैन। त्यस्तो कुनै पनि चाहिँ मुलुकले, संसारको कुनै पनि शक्ति राष्ट्रले त्यो ठानेको छ भने दूरगामी ढङ्गले त्यसको जवाब चाहिँ उसले पाउँछ। अब आजको चेतनाले, आजको विज्ञान प्रविधिले, आजको राजनैतिक विकासले, आजको डिप्लोमेटिक तपाईँको चाहिँ जुन चेतनाले यी सबै कुराहरूलाई चाहिँ नि राम्रोसँग वाच गरिराखेको हुन्छ र राम्रोसँग विश्लेषण गरेका हुन्छ। त्यसको आधारमा यो सबै काम हुन्छ। त्यसैले हामी नेपाली नेताहरूले, नेपाली डिप्लोमेटहरूले, नेपाली ब्युरोक्रेसी र टेक्नोक्रेसीमा काम गर्नेहरूले, नेपाली जनताहरू पनि को जुन चेतना उठाएको छ, यो सबैले राष्ट्रको हितमा हामीले केन्द्रबिन्दु त्यसलाई बनाएर अनि काम गर्नुपर्छ। त्यसैले उत्तर दक्षिणलाई एउटामा जाँदा अर्कोलाई रिजाउने अथवा यस्तो गर्ने भन्ने खालका धारणा जो सडकमा मान्छेले कहिलेकाहीँ गर्छ, त्यो चाहिँ मैले अघि पनि भने त्यो एउटा के अरे त्यस्तो खालको इलिमेन्टहरू यहाँ चाहिँ नि तपाईँको यसो चाहिँ इरप्ट भएको हुनसक्छ अथवा त्यस्तो खालको धारणा भएका मान्छे समाजमा हुन्छन् भन्ने कुरालाई बुझेर त्यसैमा चाहिँ अल्झिनुपर्छ भन्ने मलाई लाग्दैन। तर तिनीहरूलाई चाहिँ व्यवहारले नै जवाफ दिएर हाम्रा आफ्ना सम्बन्धहरूलाई सुदृढ गर्ने र आफ्नो राष्ट्रको हित गर्ने गरेर अगाडि जानुपर्छ भन्ने मलाई लाग्छ।
हजुर, अब अन्तिम जिज्ञासा, जस्तो अब भनौँ न हाम्रो परराष्ट्र सम्बन्ध या कूटनीति पछिल्लो समयमा चाहिँ कहीँ न कहीँ आर्थिक विषयलाई लिएर, त आर्थिक विषय पनि सहायता या अनुदानको विषयमा केन्द्रित हुने, हाम्रा नेताहरू चाहिँ विदेश भ्रमणमा जाने, अन्य विषयहरूभन्दा हामीलाई अलिकति सहयोग गर न, हामीलाई चाहिँ यो अनुदान देऊ न, हामीलाई सहायता देऊ न भन्ने खालका कुराहरू बढी उठ्ने, चीन र भारतको विकासको हामीले फाइदा लिन सक्नुपर्छ, त्यसका लागि हाम्रो अवसरहरूमा उनीहरूले सघाउनुपर्छ या साझेदारी गर्नुपर्छ, हाम्रो सम्भावनाहरू उजागर गर्न उनीहरूबाट चाहिँ प्राविधिक लगायतका अन्य सहयोगहरू लिने सन्दर्भ त छँदैछ, तर सोझै माग्ने चाहिँ क्रम भयो, यसले चाहिँ हामीलाई अलिकति कमजोर बनाएको छ भनेर विज्ञहरू, यहाँहरू जस्ता विज्ञहरू भन्नुहुन्छ। अब यसको के विकल्प छ, अथवा यो के हाम्रो अहिलेको बाध्यता हो, आवश्यकता हो, अथवा यसमा कसरी परिमार्जन गरेर जान सकिन्छ?
होइन, अहिले चाहिँ माग्न पर्ने अवस्थै छैन। उहाँहरूले जस्तो चाहिँ सी जिनपिङ 2019 नेपाल आउनुभयो, त्यो बेलामा उहाँले चाहिँ नि यति केही अनुदानै दिने, ग्रान्टमै दिने भनेर पनि भन्नुभएको छ, तर त्यो पनि त हामीले प्रोजेक्ट बनाएर लागू गरेका छैनौँ। त्यसो भएको हुनाले यो विषयमा चाहिँ नि यो लोन, अर्को लोन र तपाईँको चाहिँ ग्रान्टका विषयमा पनि अनेक चर्चा परिचर्चा हुन्छ। मलाई सोध्नुहुन्छ भने लोन लिँदाखेरिमा ब्याजको कुरा उठाएको छ, ब्याज भन्ने कुरा चाहिँ ठुलो कुरा हो भन्ने मलाई पनि लाग्दैन। किन भन्दाखेरिमा तपाईँले जुन कामको निमित्त लोन लिनुहुन्छ त्यो काम केही समयमा कम्प्लिट गर्नुभयो भने त्यो कम्प्लिट भएकै प्रोजेक्टले तपाईँलाई पे गर्छ त्यो। तर चाहिँ नि ग्रान्ट भन्ने कुरा चाहिँ नि दूरगामी ढङ्गले सोच्यो भने कुनै पनि राष्ट्रले दिने, चाहे लोन होस् चाहे ग्रान्ट होस्, त्यो चाहिँ नि उसले आफ्नो अहित हुने र उसको स्वार्थ रहित हुने ढङ्गले दिएको हुन्छ भन्ने मलाई लाग्दैन। त्यसो भए उनीहरूले त्यो ग्रान्ट पनि के हुन्छ भने दूरगामी रूपमा त्यो झन् चाहिँ खतरनाक अवस्था हुन्छ। त्यहाँभित्र कुनै खालको चाहिँ नि तपाईँको कन्सपिरेटोरियल टाइपको चाहिँ नि कुनै एजेन्डाहरू आन्तरिक रूपमा कतै घुसाइएको छ कि, त्यसले दूरगामी रूपमा हामीलाई असर गर्छ कि, त्यहाँ कहाँ कहाँ ककलले के खेल छ, कुन कुन चाहिँ तपाईँको आज विश्व फेरि विभिन्न किसिमको अर्थतन्त्रको, राजनीतिको विभिन्न समूहमा संयुक्त राष्ट्रसँगै गयो भने पनि विभिन्न समूहहरू छन्, ती समूहहरूले कसरी खेल्छन्, तिनीहरूको इन्ट्रेस्टमा के हुन्छ, त्यो ग्रान्टको विषयमा पनि हामी बडो क्रिटिकल भएर ठिक ढङ्गको मात्रै लिने हो। लोन लिँदाखेरिमा पनि राष्ट्रहित हुने गरेर हामीले कुनै प्रोजेक्ट गर्छौँ भने यो मितिमा हामीले प्रोजेक्ट सुरु गर्ने र यसमा सिद्ध्याउने भन्ने हिसाबले नै हामीले लिने हो। त्यसो गर्दाखेरिमा बिचमा चाहिँ प्रशासनिक ढङ्गबाट हुने व्यवधानहरूलाई समाधान गर्ने, कानुनको अडचन छ भने परिमार्जन गरेर त्यसलाई चेन्ज गर्ने, र काम गर्दाखेरिमा चाहिँ हुने जुन करप्सन छ त्यो करप्सनलाई चाहिँ नि तपाईँको कुनै किसिमको मोलैजा नगरेर त्यसलाई नियन्त्रण गर्ने, यो खालबाट चाहिँ पहिले आफू पनि सुदृढ हुनु पर्यो, नेतृत्व त्यही रूपमा काबिल हुनु पर्यो, यसरी नै दृढतापूर्वक अगाडि बढ्नु पर्यो। सरकारको जुन टिम छ त्यो टिमभित्र पनि यदि त्यस्तो छ भने त्यहाँ बिना मुलाइजा चाहिँ उसलाई फायर गर्न सक्ने हुनु पर्यो। त्यो पोलिसनमा पनि हुन्छ, त्यो एकल चाहिँ नि पार्टी सरकारमा पनि हुन्छ, र त्यो तथ्यहरूलाई बाहिर राखेर त्यो गर्नुपर्छ। त्यसमा ह्युएन क्राई गर्नुपर्ने समाजमा चाहिँ
अनि
ह्युएन क्राई गरेर फाइदा हुँदैन भन्ने मलाई लाग्छ।
हजुर पाण्डेज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो चीनका लागि नेपाली राजदूत भइसक्नुभएका एमाले नेता एवं पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक चीन भ्रमणको तयारी शुरू गरेको छ। यिनै विषयमा अन्तर्सम्वादमा केन्द्रित थियौं। विदा दिनुहोस्, नमस्कार।